यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म सन्तोष रेग्मी। शुरूमा प्रमुख समाचार। केही व्यक्तिहरूले व्यक्तिगत स्वार्थ पूरा गर्न मुलुकको राजनीति धमिल्याउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आगामी श्रावण महिनादेखि सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिने प्रधानमन्त्री ओलीद्वारा जानकारी। सरकार र थरूहट थारूवान संघर्ष समिति बीच वार्ता। नेकपा एमाले र माओवादी केन्द्र बीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै माओवादी अध्यक्ष प्रचण्डद्वारा निवेदन दर्ता। हिजै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड बीच भेटवार्ता र भविष्यमा आउन सक्ने विश्वव्यापी महामारीको सामना गर्न अन्तर्राष्ट्रिय सन्धि गर्नुपर्नेमा विश्वका 20 बढ़ी मुलुकका नेताहरूको अपील। समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा दृढ़ रहेको बताउनु भएको छ। रिपोर्टर्स क्लब नेपालको 23औं वार्षिक उत्सवको हिजो काठमाण्डुमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री ओलीले संचार जगतको विकास र उन्नतिका लागि सरकार तयार रहेको बताउनुभयो।
सरकार पूर्ण रूपमा प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता लगायतका स्वतन्त्रता, संचार क्षेत्रका तमाम स्वतन्त्रता लगायत अन्य स्वतन्त्रताहरूको पक्षमा दृढताका साथ खडा छ। स्वतन्त्रतामा कुनै बन्देज लगाउने या कुनै नियन्त्रण गर्ने अथवा कुनै अङ्कुश लगाउने वा कुनै हिसाबले न्यून गर्ने पक्षमा छँदै छैन र हुँदैन। सरकारको तर्फबाट संचार क्षेत्रलाई पुर्याउनु पर्ने सहयोग, त्यसलाई फस्टाउनका लागि गर्नुपर्ने सहयोग, त्यस सन्दर्भमा गच्छले भ्याएसम्म सरकार त्यो गर्न तयार छ।
प्रधानमन्त्री ओलीले सरकारले देशमा ल्याएको विकासको लहर देख्न नसकेर केही व्यक्तिहरू अतालिएको र आफ्नो निजी स्वार्थ पूरा गर्न मुलुकको राजनीति धमिल्याउन खोजेको बताउनुभयो। प्रधानमन्त्री ओलीले आफू कहिले पार्टी एकताको बाधक नबनेको बताउनुहुँदै केही व्यक्तिहरूको मनोमानीका कारण अहिलेको अवस्था सिर्जना भएको उल्लेख गर्नुभयो।
आज देशको राजनीतिलाई धमिल्याउन खोजेका छन् आफ्नो निजी स्वार्थका लागि, केही व्यक्तिहरूको निजी स्वार्थका लागि, आफ्नो पदको स्वार्थ, त्यसका लागि देशलाई संकट परेको छ भने तिनै मान्छेहरूका कारण नै परेको छ। के भएको थियो, कहाँ तानासाई भएको थियो, पुननिर्माणका काम भएका थिएनन् कि, यसबीचमा अरू काम भएका थिएनन् कि, यसपल्टको अस्थिरता के कारणले भएको अस्थिरता, नेकपा भन्ने एउटै पार्टीभित्र त्यसै पार्टीका मान्छेहरूको घिनलाग्दो महत्वाकांक्षा व्यक्तिगत स्वार्थका कारणले समस्या खडा भएको होइन, अरू केही थियो छ, अरू केही पनि छैन। अनि त्यस्ता मान्छेहरूका पछाडि लागेर केही हिँडेको देख्दा पनि अचम्म लाग्छ, त्यस्ता मान्छेका पछि पनि लाग्ने कमसेकम पट्टी त खोल्नु शाखाबाट।
प्रधानमन्त्री ओलीले सामाजिक सुरक्षा प्रवर्धनका लागि सरकारले विभिन्न कामहरू गरिरहेको बताउनुभयो। उहाँले आगामी साउन महिनादेखि सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिने जानकारी पनि दिनुभयो।
सामाजिक सुरक्षाका प्रबन्धहरूको क्षेत्रमा थुप्रो काम हामीले गर्यो, योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरू गर्यो, अरू पनि सामाजिक सुरक्षाका कामहरू हामी गर्दै जान्छौँ। साउन 1 गतेबाट सामाजिक सुरक्षा भत्ता अलिक बढ्छ नै, लागू हुने गरी साउन 1 गतेबाट लागू हुने गरी बढ्छ, कसैलाई आपत्ति लाग्छ, आपत्ति लाग्छ भने फेरि मैले भनिदिन्छु, आपत्ति लाग्छ भने सामाजिक सुरक्षा भत्ता साउन 1 गतेबाट लागू हुने गरी बढाइनेछ। अब यो बुढाबुढी पनि हेर्न थाल्यो, यसरी अन्न अपङ्ग पनि हेर्न थाल्यो, यो सरकार त छिटो हटाउनु पर्यो, साउन 1 गतेदेखि त फेरि बढाएर लागू गर्ने भनिसक्यो, अब मान्छेहरूलाई यो छटपटी भरेबाट अर्को सुरु हुन्छ, निन्द्र लाग्दैन।
प्रधानमन्त्री ओलीले प्रदेशहरूलाई बजेट विनियोजन गर्दा कुनै पनि पूर्वाग्रह र भेदभाव नराखिएको प्रश्न पार्नुहुँदै प्रदेशहरूलाई आवश्यक परेको खण्डमा विशेष कार्यक्रम र सहुलियत समेत प्रदान गरिएको बताउनुभयो। प्रधानमन्त्री ओलीले केही मुलुकहरूले अझै पनि कोरोनाको खोप नपाएको उल्लेख गर्नुहुँदै सरकारले कोरोनाको निशुल्क परीक्षणदेखि उपचार र खोपको समेत व्यवस्था निशुल्क गरेको उल्लेख गर्नुभयो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले समाज रूपान्तरणमा संचार क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै जनतामा निराशा जगाउने मात्र नभई अनुसन्धानमा आधारित सूचना र समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड़ दिनुभयो। संचार मन्त्री गुरूङले जनताको बीचमा जाने कुरा अलोकतान्त्रिक र प्रतिगामी हुनै नसक्ने बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रलाई संस्थागत गर्न सानातिना मतभेद त्यागेर नेताहरू एकै ठाउँमा आउनुपर्ने बताउनुभयो। संचार माध्यमहरूले पनि त्यसतर्फ खबरदारी गर्नुपर्नेमा जोड़ दिनुभयो। जनता समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले लिखित रूपमा मधेसका मागहरू पूरा गर्ने एकीबद्धता जनाए आफूहरूले वर्तमान सरकारलाई सहयोग गर्ने बताउनुभयो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद अवरूद्ध गरेर देशलाई प्रतिगमनतिर लैजाने छूट कसैलाई पनि नभएको बताउनुभयो। कार्यक्रममा संचार क्षेत्रमा रहेर महत्वपूर्ण योगदान दिएका व्यक्तिहरूलाई रिपोर्टर्स क्लबले हरेक वर्ष प्रदान गर्ने विभिन्न राशिका पुरस्कार समेत प्रदान गरिएको छ। रिपोर्टर्स क्लबले प्रदान गर्ने यस वर्षको तारिणी प्रसाद कोइराला पत्रकारिता पुरस्कार रेडियो नेपालका समाचार महाशाखा प्रमुख डाक्टर नवराज लम्साल र नेपाल टेलिभिजनका वरिष्ठ संवाददाता शालिकराम सुवेदीलाई प्रदान गरिएको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो 1 बजे बस्ने बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। सरकार र थारू संयुक्त संघर्ष समिति बीचको वार्ता टोली बीच हिजो पहिलो चरणको वार्ता भएको छ। सिंहदरबारमा भएको वार्ता सौहार्दपूर्ण र सकारात्मक रूपमा भएको सरकारी वार्ता टोलीका सदस्य डाक्टर राजन भट्टराईले जानकारी दिनुभयो। उहाँले अर्को चरणको वार्ता छिट्टै हुने सहमति भएको पनि जानकारी दिनुभयो। सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी रहनु भएको वार्ता टोली गठन गरेको थियो। थरूवट थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले राखेका विभिन्न 19 बुँदे माग सम्बोधन गर्न सरकारले वार्ता टोली गठन गरेको हो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र माओवादी केन्द्रको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतको गत फागुन 23 गतेको फैसलामाथि हिजो सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दिएपछि संचारकर्मीहरूसँग कुराकानी गर्नुहुँदै अध्यक्ष प्रचण्डले फैसला अप्राकृतिक अस्वाभाविक र राजनैतिक प्रकृतिको भएकाले पुनरावलोकन मार्फत सच्चिनेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले सर्वोच्च अदालतले माग्दै नमागेको विषयमा आदेश दिएर पार्टीहरूको आन्तरिक एकता भत्काउन राजनैतिक फैसला गरेको र यसअघिका यस्तै प्रकृतिका फैसलाहरू पुनरावलोकन भएको भन्नुहुँदै यो फैसला पनि सच्चिने आशा व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच हिजो भेटवार्ता भएको छ। सभापति देउवाको निवास बुढा नीलकण्ठमा भएको भेटवार्तामा उहाँहरूबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम आगामी सत्ता समीकरण लगायतका विषयमा छलफल भएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो। नेकपा एमाले प्रदेश कमिटिको जिम्मेवारी हेरफेर गरेको छ। जस अनुसार प्रदेश नम्बर 1 को इन्चार्जमा सुभाष चन्द्र नेमवाङ, सह इन्चार्जमा लालबाबु पण्डित, त्यस्तै प्रदेश नम्बर 2 को इन्चार्जमा सत्यनारायण मण्डल, सह इन्चार्जमा लीला श्रेष्ठ र बागमती प्रदेशमा इन्चार्जमा रामबहादुर थापा र सह इन्चार्जमा काशीनाथ अधिकारी तोकिनु भएको छ। त्यसै गरी गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वी सुब्बा गुरूङ, सह इन्चार्जमा किरण गुरूङ, लुम्बिनी प्रदेशको इन्चार्जमा शंकर पोखरेल र सह इन्चार्जमा मणिचन्द्र थापा, कर्णाली प्रदेशको इन्चार्जमा यामलाल कणेल र सह इन्चार्जमा लक्ष्मी पोखरेल तथा सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट र सह इन्चार्जमा गणेश ठगुन्ना तोकिनु भएको नेकपा एमाले जनाएको छ। नेकपा एमालेका नेता घनश्याम भूषालले पार्टीले सोधेको स्पष्टीकरणको जवाब पेश गर्नुभएको छ। भूषालले पार्टीले सोधेको स्पष्टीकरणको जवाब पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लेखेर हिजो पेश गर्नुभएको पार्टी मुख्यालयका कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो। स्पष्टीकरणको जवाबमा नेता भूषालले आफूले पार्टी विरोधी गतिविधि नगरेको र 9 राष्ट्रिय महाधिवेशनको निर्णय एवं निर्देशन तथा पार्टी विधान र पद्धतिमा आफू चलेको जवाब पठाउनु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री रहेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भयो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। हिजो देशभर थप 167 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 3140 नमूनाको परीक्षण गरिँदा 167 जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले हिजो जनाएको हो। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,77,147 पुगेको छ। त्यस्तै हिजो 115 जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या 2,72,727 रहेको छ। कोरोना संक्रमणमुक्त हुनेको प्रतिशत 98.4 रहेको पनि मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणकै कारण हिजो थप 3 जनाको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या 3,030 पुगेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले वामपन्थी नेता विष्णु बहादुर मानन्धरको निधन भएकोमा दुःख प्रकट गर्नुहुँदै श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले ट्वीटर मार्फत नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णु बहादुर मानन्धरको निधनले दुःखी तुल्याएको उल्लेख गर्नुहुँदै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ। त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट आन्दोलनका प्रथम पुस्ताका अथक नेता मानन्धरको निधन भएको खबरले आफूलाई दुःखी बनाएको बताउनुहुँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। नेपाली कांग्रेसको संसदीय दलले हिजै एक विज्ञप्ति जारी गरी वामपन्थी अग्रज नेता मानन्धरको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जारी गर्नुभएको विज्ञप्तिमा नेता मानन्धर सरल र शान्त स्वभावका धनी एवं आदर्श व्यक्तित्व हुनुहुन्थ्यो भनी उल्लेख गरिएको छ। विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहनुभएका नेता मानन्धरको 91 वर्षको उमेरमा सोमबार राति निधन भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधनको खबरले आफूलाई दुःखी बनाएको बताउनुहुँदै समवेदना प्रकट गर्नुभएको छ। कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा हिजो निधन भएको हो। रावल नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। राष्ट्रपति भण्डारीले हिजो साँझ सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्ना समकक्षीको स्वास्थ्य लाभको कामना गर्नुभएको हो। भारतीय राष्ट्रपति कोविन्दको हिजो मुटुको सफल शल्यक्रिया गरिएको छ। शल्यक्रिया सम्पन्न भएकोमा खुशी व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले सामाजिक कुरीति तथा कुसंस्कार अन्त्यका लागि सामूहिक प्रयास जरूरी रहेको बताउनु भएको छ। मन्त्री महतोले प्रदेश नम्बर 2 को राजधानी जनकपुरधाममा बाल हेल्पलाइन कार्यालयको हिजो उद्घाटन गर्नुहुँदै कार्यालयको स्थापनाबाट जोखिममा रहेका बालबालिकालाई उद्धार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन यही चैत्र 24 26 गतेसम्म बुटवलमा हुने भएको छ। सम्मेलनमा नयाँ केन्द्रीय समितिको चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन लगायतका कार्यक्रम रहेको नेता आनन्द शर्माले जानकारी दिनुभयो। सम्मेलनमा देशभरका 70 भन्दा बढ़ी जिल्लाका प्रतिनिधिको सहभागिता रहनेछ। नेपाली सेनालाई भारतीय सेनाले सहयोग स्वरूप प्रदान गरेको 1,00,000 मात्रा COVID-19 भ्याक्सिन कोविशील्डको पहिलो खेप औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। सैनिक मुख्यालय जंगी अड्डामा हिजो आयोजित कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष जनरल एम रणवणेले भिडियो कन्फरेन्स मार्फत भ्याक्सिन प्रधान सेनापति पूर्णचन्द्र थापालाई ग्रहण गर्न अनुरोध गर्नुभएपछि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भौतिक रूपमा हस्तान्तरण गर्नुभयो। प्रधान सेनापति पूर्णचन्द्र थापाले सहयोगका लागि भारतीय सेना र जनरल नरवणेप्रति धन्यवाद ज्ञापन गर्नुभयो। सिन्धुपाल्चोकमा समुदाय र प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत शुरू भएको सवारी चालकको निशुल्क स्वास्थ्य परीक्षण अभियान प्रभावकारी देखिएको छ। सिन्धुपाल्चोकबाट देवराज सुवेदीको यो रिपोर्ट।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार मुलुकभर दैनिक औसतमा 5 जनाको सवारी साधन दुर्घटनामा मृत्यु हुने गरेको छ। वर्षेनी 100 मानिस सवारी साधन दुर्घटनाकै कारण अंगभंग हुन्छन्। सिन्धुपाल्चोकमा अघिल्लो वर्षहरूको तुलनामा सवारी दुर्घटनाको घटनामा केही कमी आएपछि ट्राफिक प्रहरीले त्यसलाई अझ कम गर्ने अभियान शुरू गरेको छ। यसका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले चालकहरूको निशुल्क स्वास्थ्य तथा आँखा जाँच शिविर सञ्चालन गरेको बताउनुहुन्छ। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख राजन अधिकारी:
सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान 2077 भनेर हामीले शुरू गरेका छौँ। यस अभियानले विशेषतः सवारी दुर्घटना मानवीय त्रुटिले हुन्छ, त्यस्ता मानवीय त्रुटिहरूलाई कम गर्ने यो अभियानको एउटा महत्वपूर्ण क्रियाकलाप रहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुपाल्चोक र जिल्ला प्रहरी कार्यालयको आयोजनामा शिविर आयोजना गरी चालकको आँखा तथा स्वास्थ्य परीक्षण गरिएको हो। सवारी दुर्घटना न्यूनीकरण र सचेतनाको लागि पनि यस्तो कार्यक्रम आवश्यक रहेको बताउनुहुन्छ व्यवसायी जनकलाल श्रेष्ठ।
यो चाहिँ एकदमै जरुरी थियो, यो खालको कार्यक्रमहरूले सड़कमा हुने दुर्घटनालाई चाहिँ एकदमै न्यूनीकरण गर्छ भन्ने हामीले विश्वास लिएका छौँ।
प्राय जसो सवारी चालकहरूले आफ्नो स्वास्थ्य परीक्षण गराउन समेत नभ्याउने गरेको गुनासो सुनिन्छ। असहज अवस्थामा सवारी चलाउँदा चलाउँदै पनि दुर्घटना हुने गरेको पाइएपछि ट्राफिक प्रहरीले उनीहरूको निशुल्क स्वास्थ्य परीक्षणको अग्रसरता लिएको हो। यसबाट चालकहरू पनि खुसी छन्। चालक रमेश डोटेल:
आएपछि काम विशेषले हामीले नभ्याउने थियौँ, 2-4 मिनटको समय राखेर जे गर्नु भएको छ खुसी लाग्यो। यस्तै
ज्ञान ल्याउनु पर्छ, दुर्घटना कम हुन्छ यसले गर्दा।
स्रोत साधनको अभाव जस्ता कारणले प्रहरी एक्लैले यो अभियान अघि बढाउन सक्ने देखिँदैन। यस्तो अवस्थामा स्थानीय तहले समेत उनीहरूको साथ दिने प्रतिबद्धता जनाएको छ। मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपाल:
नेपाल प्रहरीले दुर्घटना न्यूनीकरणको लागि अभियान चालेछ, स्वास्थ्य जाँच परीक्षण गरेको छ, यो वर्षै साल गर्ने गरेछ, राम्रो पक्ष पनि हो, यसले चाहिँ दुर्घटना न्यूनीकरणलाई राम्रो काम गर्छ, मान्छेलाई सचेत गराउँछ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत गरिने यस्ता कार्यक्रमले चालकहरू पनि आफ्नो पेसाप्रति प्रहरीले सम्मान गरेको भन्दै हौसिएका छन्। प्रहरीले गाडीको टायरमा हावा भए नभएको, नट बोल्टहरू राम्रोसँग कसिए नकसिएको, सिट क्षमता भन्दा बढी यात्रु बोके नबोकेको निगरानी समेत बढ़ाएको छ। देवराज सुवेदी, रेडियो नेपाल, सिन्धुपाल्चोक।
राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठ हिजो बाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको निजी निवासमा पुग्नु भएको छ। शिक्षा मन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीले आफूलाई इतिहासका धरोहर जोशीको स्वास्थ्य अवस्था, उहाँको चाहना, समस्या र आवश्यकताबारे बुझेर जानकारी गराउन निर्देशन दिनुभए बमोजिम आफू भेटघाटमा पुगेको बताउनुभयो। शताब्दी पुरूष जोशीले त्यसक्रममा राष्ट्रपति भण्डारीले आफूलाई सम्झेर भेट्न पठाएकोमा हर्षित भएको बताउनुहुँदै आफू जीवित छँदै आफ्नै नामको हुलाक टिकट छाप्न टाँचा लगाउन पाउँदा निकै खुशी लागेको बताउनुभयो। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेशसभाका 10 बैठकमा लगातार उपस्थित हुन नसक्नु भएको कारण जानकारी गराउने सम्बन्धी सूचनाको प्रस्तावलाई प्रदेशसभाको बैठकले स्वीकृत गरेको छ। प्रदेशसभाको बैठकमा हिजो सभामुख अर्जुन बहादुर थापाले सुदूरपश्चिम प्रदेशको प्रदेशसभा नियमावली 2074 बमोजिम उक्त प्रस्ताव पेश गर्नुहुँदा बैठकले स्वीकृत गरेको हो। बैठकमा सभामुख थापाले प्रदेश प्रमुख शर्मिला कुमारी पन्तबाट प्रदेश लोकसेवा आयोग ऐन 2076 संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको जानकारी गराउनुभयो। बैठकमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले छुट्टा छुट्टै रूपमा सुदूरपश्चिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2077 र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल गर्नुभयो। मुस्ताङलाई राष्ट्रिय राजमार्ग सँग जोड्ने बेनी जोमसोम कोरला सड़क स्तर उन्नतिका लागि थप 2 बन्द गरिएको छ। विस्फोटक पदार्थको प्रयोग गरेर स्तर उन्नतिको काम गर्न जिल्ला प्रशासन कार्यालय मुस्ताङमा बसेको बैठकले भोलिसम्मका लागि सम्पूर्ण यातायात बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हीरादेवी पौडेलले जानकारी दिनुभयो। बेनी जोमसोम सड़कमा स्तर उन्नतिको काम 60% र जोमसोम कोरला सड़कमा 85% भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। ताप्लेजुङमा टिप्पर दुर्घटना हुँदा 1 मृत्यु भएको छ भने 2 घाइते भएका छन्। सिरीजंगा गाउँपालिका 3 सिकैचामा भएको टिप्पर दुर्घटनामा लमजुङको दोर्दी गाउँपालिका 6 19 वर्षीय कृष्ण विकको मृत्यु भएको छ। घाइतेहरूको झापामा उपचार भइरहेको छ। रेडियो नेपालले 71 वार्षिक उत्सवको पूर्व सन्ध्यामा आज राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगिताको आयोजना गर्ने भएको छ। रेडियो नेपालको सिंहदरबार स्थित परिसरमा आयोजना गरिएको आधुनिक संगीत प्रतियोगिताको रेडियो नेपालले आज बिहान 11 समाचारपछि प्रत्यक्ष प्रसारण गर्नेछ। प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने तथा उत्कृष्ट रचना र संगीतलाई रेडियो नेपालको 71 वार्षिक उत्सवका अवसरमा चैत्र 20 आयोजना हुने विशेष कार्यक्रमका बीच नगद पुरस्कार सहित प्रशंसा पत्र प्रदान गरिनेछ। के अन्तर्राष्ट्रिय प्रसंग: विश्वका 20 बढ़ी राष्ट्रका नेताहरूले भविष्यमा आउन सक्ने विश्वव्यापी महामारीको सामना गर्न एउटा अन्तर्राष्ट्रिय सन्धिका लागि आह्वान गरेका छन्। ब्रिटेन, फ्रान्स, जर्मनी लगायतका 20 राष्ट्रले हालको कोरोना जस्तै महामारीसँग जुझ्नका लागि भविष्यमा तयार रहन सन्धिका लागि आह्वान गर्नुभएको हो। हाल विश्वले दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठूलो चुनौती सामना गर्नुपरेको उल्लेख गर्नुहुँदै ती देशका प्रमुखहरूले आपसी सहयोगको सहज वातावरण तयार गर्न सन्धि आवश्यक भएको बताउनु भएको छ। आफ्ना देशका चर्चित समाचार पत्रहरूमा लेख मार्फत ती देशका प्रमुखहरूले सन्धिले सम्भावित महामारीका बारेमा जनतालाई सचेत गराउनुका साथै महामारी सम्बन्धी तथ्याङ्कहरूको आदान प्रदान हुने समेत उल्लेख गर्नुभएको छ। युरोपियन युनियनले आफ्नो सीमाभित्र उत्पादित खोपहरूको निर्यातमा कड़ा नियन्त्रण लागू गरेपछि ती नेताहरूको पछिल्लो भनाई बाहिर आएको हो। यसैबीच महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसका कारण हालसम्म 28 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ। त्यस्तै 12,87,00,000 भन्दा बढ़ी मानिस कोरोना संक्रमित छन्। अफगानिस्तानमा शान्ति स्थापना गर्ने उद्देश्यले बहुराष्ट्र सम्मिलित वार्ता ताजिकिस्तानमा शुरू भएको छ। भारत, पाकिस्तान, इरान, टर्कीसहित 2 भन्दा बढ़ी मुलुक सम्मिलित वार्तामा विद्रोही तालिबान एवं अन्य विद्रोही समूह तथा अफगानिस्तान सरकारसहित सम्बद्ध पक्षलाई सहमतिमा ल्याउने विषयमा वार्ता केन्द्रित भएको छ। अमेरिका र तालिबान बीचको वार्तापछि अफगानिस्तानमा शान्ति स्थापनाको बहुपक्षीय प्रयास अगाडि बढ़ाइएको छ। अफगानिस्तानको पूर्वी जलालाबाद शहरमा पोलियो विरूद्धको खोप अभियानमा संलग्न 3 महिला स्वास्थ्यकर्मीको गोली प्रहार गरी हत्या गरिएको छ। घर घरमा गएर बालबालिकालाई पोलियो विरूद्धको खोप लगाउँदै हिँड्ने कार्यमा संलग्न 3 महिला स्वयंसेविकाको हत्या भएको पुष्टि भए पनि हत्यामा संलग्न व्यक्ति एवं समूहको पहिचान हुन सकेको छैन। विगत 2 दशकदेखि अतिवादी इस्लामिक समूहको हिंसात्मक अभियानका कारण अशान्त रहेको अफगानिस्तानमा कैयौं पत्रकारहरूको हत्या गरिएको छ भने स्थानीय स्वास्थ्य कर्मीहरू सबैजसो निशानामा पर्ने गरेका छन्। संयुक्त राष्ट्रसंघले 10 वर्षदेखि संघर्षको मार झेलिरहेको सिरियाका लागि राहतस्वरूप 10 खर्ब डलर सहयोगका लागि अन्तर्राष्ट्रिय जगत समक्ष आह्वान गरेको छ। सिरियामा 10 वर्षदेखिको आन्तरिक संघर्षका कारण लाखौं जनता अत्यावश्यक आधारभूत आवश्यकताबाट वञ्चित रहेको भन्दै संयुक्त राष्ट्रसंघले पछिल्लो समय कोरोना महामारीले त्यहाँको अवस्था झनै दयनीय बनाएको तर्फ जोड़ दिएको छ। सिरिया संघर्षले निम्त्याएको मानवीय संकटका विषयमा ब्रसेल्समा जारी युरोपियन युनियन सहित संयुक्त राष्ट्रसंघीय अधिकारीहरूको बैठकमा राष्ट्रसंघीय प्रतिनिधिहरूले सिरियामा नागरिकहरू खान नपाएर मर्ने अवस्थामा पुगेको भन्दै तत्काल अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह गरेका हुन्। अब आर्थिक समाचार।
सरकारले रूपान्तरणकारी योजनाको रूपमा अघि सारेको कार्यक्रम अन्तर्गत हालसम्म 7 प्रदेशका 74 स्थानीय तहमा औद्योगिक ग्राम घोषणा गरेको छ। सबै स्थानीय तहहरूमा तीनै तहका सरकारहरूको करिब 23 अर्बको लगानीमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य अनुसार 56 औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि प्रति औद्योगिक क्षेत्र 92 लाखका दरले 51,52,00,000 रकम निकासा गरिसकेको उद्योग मन्त्रालयले जनाएको छ। गत वर्ष घोषणा भएका सबै औद्योगिक ग्रामलाई पूर्वाधार निर्माणका लागि रकम निकासा भइसक्यो। यस वर्ष घोषणा गर्ने तय भएका 120 मध्ये 29 वटाको घोषणा भई 13 वटाको लागि रकम निकासा भइसकेको छ। 16 स्थानीय तहसँग सम्झौता भइरहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखाका उपसचिव शान्ता मरासिनीले जानकारी दिनुभयो। रकम निकासा लगेका स्थानीय तहहरूले औद्योगिक ग्रामको पूर्वाधार निर्माण अन्तर्गत जग्गा विकास, सड़क, खानेपानी, विद्युत, कम्पाउण्ड वाल लगायतका संरचना निर्माणको काम गरिरहेका छन्। कतिपयले संरचना निर्माण सम्पन्न गरी स्थानीय आवश्यकताको आधारमा उद्योगका लागि ब्लक निर्माणको तयारी समेत अघि बढ़ाएको जनाएका छन्। सरकारले 15 पञ्चवर्षीय योजना मार्फत रूपान्तरणकारी योजनाको रूपमा सबै स्थानीय तहमा 1-1 वटा औद्योगिक ग्राम स्थापना गर्ने नीति लिएको छ। साताको 2 कारोबार दिन मंगलबार नेप्से सूचक र कारोबार रकम दुवैमा वृद्धि भएको छ। यस दिन नेप्से सूचक 1% भन्दा धेरैले बढ्दा कारोबार रकम पनि 6 अर्ब माथि पुगेको छ। मंगलबार नेप्से परिसूचक 32.15 अंकले बढेर 2575.66 बिन्दुमा पुगेको छ। यस दिन 209 कम्पनीहरूका 1,22,09,976 किता शेयरहरू 6,18,56,79,498 रूपियाँमा किनबेच भएका छन्। नेपाली शेयर बजारमा स्टक डिलरको औपचारिक रूपमा प्रवेश भएको छ। नागरिक स्टक डिलरले सोमबारदेखि औपचारिक रूपमा कारोबार थालेको जनाएको छ। नेपाल स्टक एक्सचेन्जमा सोमबारबाट 501 नम्बरको नामबाट आफ्नै प्रणाली प्रयोग गरी कारोबार शुरू गरेको नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले जानकारी दिनुभयो। नागरिक स्टक डिलरले ब्रोकर कम्पनी नभई स्टक डिलरको रूपमा बजारमा प्रवेश गरेको हो। नागरिक स्टक डिलर कम्पनीमा नागरिक लगानी कोषको 51%, नेपाल पुनर्बीमा कम्पनीको 10% र नेपाल टेलिकमको 9% शेयर स्वामित्व रहेको छ। नागरिक स्टक डिलर कम्पनीको 5 अर्बको चुक्ता पुँजी रहेको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
अखिल नेपाल फुटबल संघ एन्फाले थ्री नेशन कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता खेलाड़ीलाई झनै 1,00,000 पुरस्कार दिने घोषणा गरेको छ। एन्फाले मंगलबार एक विज्ञप्ति निकाल्दै उपाधि विजेता टोलीका सदस्यलाई झनै 1,00,000 रूपियाँ दिने जनाएको छ। एन्फाले उपाधिको रकम बाहेक खेलाड़ीलाई झनै थप 1,00,000 दिने जनाएको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई 2-1 अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो। नेपाललाई उपाधि दिलाउन संजोग राई र विशाल राई बीले 1-1 गरे। बंगलादेशका महबूब रहमानले 1 गोल फर्काएका थिए। थ्री नेशनको उपाधिसँगै नेपालले 37 वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि जितेको हो। यसअघि नेपालले सन् 1984 सागमा घरेलु मैदानमा उपाधि जितेको थियो। उपाधिसँगै नेपालले 5,000 अमेरिकी डलर प्राप्त गरेको थियो। उपविजेता बनेको बंगलादेशले 3,000 डलर प्राप्त गर्यो। नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक टी20 क्रिकेट सिरिजका लागि सीमित खेलाड़ीलाई मात्र बन्द पोजिसनमा बोलाउने भएको छ। सिरिजका लागि समय छोटो भएका कारण बन्द पोजिसनमा बढ़ीमा 18-20 खेलाड़ी मात्र बोलाइने क्यानका सचिव अशोकनाथ प्याकुरले जानकारी दिनुभयो। नेपालले घरेलु भूमिमा नेदरल्याण्ड र मलेसियासँग त्रिदेशीय टी20 सिरिज खेल्ने क्यानले शुक्रबार घोषणा गरेको थियो। सिरिज टियु क्रिकेट मैदानमा वैशाख 4-11 गतेसम्म हुनेछ। डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष 2 टीमले उपाधिका लागि खेल्नेछन्।
खेल समाचारका साथमा अजय बम। अब मौसम। आज देशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बद्दी रही प्रदेश नम्बर 1 बागमती, गण्डकी र लुम्बिनी प्रदेश का एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने र अन्य भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12 डिग्री सेल्सियस। अहिले बिहानको सापेक्षिक आर्द्रता 87%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:55 भयो भने सूर्यास्त भरे साँझ 6:21 हुनेछ। केही व्यक्तिहरूले निजी स्वार्थ पूरा गर्न मुलुकको राजनीति धमिल्याउन खोजेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई, आगामी श्रावण महिनादेखि सामाजिक सुरक्षा भत्तामा वृद्धि गरिने प्रधानमन्त्री ओलीद्वारा जानकारी। सरकार र थरुवट थारूवान संघर्ष समिति बीच वार्ता, नेकपा एमाले र माओवादी केन्द्र बीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै माओवादी अध्यक्ष प्रचण्डद्वारा निवेदन दर्ता, हिजै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड बीच भेटवार्ता, र भविष्यमा आउन सक्ने विश्वव्यापी महामारीको सामना गर्न अन्तर्राष्ट्रिय सन्धि गर्नुपर्नेमा विश्वका 20+ मुलुकका नेताहरूको अपील। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।